الحمد لله جل وعلا، وصلى الله وسلم على رسوله المصطفى ونبيه المجتبى وأمينه على وحي السماء وعلى آله النجبى وأصحابه الأتقياء أفضل الخلائق بعد الأنبياء. ومن بهديهم اقتدى وبآثارهم اقتفى من المفسرين والمحدثين والفقهاء إلى يوم الجزاء. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس كلوا مما في الأرض حلالا طيبا ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين. وقال الله تعالى: يا أيها الذين آمنوا أنفقوا مما رزقناكم من قبل أن يأتي يوم لا بيع فيه ولا خلة ولا شفاعة وقال الله تعالى: يا أيها الرسل كلوا من الطيبات واعملوا صالحا. وقال النبي صلى الله عليه وسلم: نفقة الرجل على أهله صدقة. وقال صلى الله عليه وسلم: من أراد أن يوسع رزقه فليصل رحمه، أو كما قال صلى الله عليه وسلم. جناب محترم اور مکرم، میرے بزرگوں اور میرے بھائیوں، ہماری شریعت مطہرہ اللہ تعالیٰ کے فضل و احسان سے اور اللہ کے بے حساب کرم سے ایک کامل اور ایک کامیاب طرز زندگی ہے. اور ذہن میں یہ سوال آتا ہے کہ کیا وجہ ہے کہ بظاہر مسلمان شریعت کے احکام پہ عمل پیرا ہیں اور مسلمان اپنی بساط کے مطابق اگرچہ وہ غفلت سے بھرپور ہے اور نقص و نقص کا شکار ہے، لیکن اللہ وحدہ لا شریک کے احکام پہ عمل کر رہے ہیں. لیکن اس کے باوجود مسلسل ترقی کے بجائے تنزلی کی باتیں، تنزلی کی خبریں اور حالات وہ تنزلی کی طرف جاتے ہوئے نظر آتے ہیں. اس کا آسان اور مختصر جواب تو یہی ہے کہ کہیں ایسی غلطی یا ایسی خطا ہو رہی ہے کہ جس کا نقصان وہ مسلمان امت کو اور بحیثیت ایک پاکستانی قوم کے وہ ہمیں محسوس ہو رہا ہے. اسی سلسلے میں کچھ ضروری باتیں ہیں جو مسلمانوں تک پہنچا دینا ضروری ہیں. اور ابھی کچھ دن پہلے ہی جو ہمارے ایوان و صنعت و تجارت چیمبر آف کامرس کہلاتا ہے اس میں ایک مجلس رکھی گئی اور اس مجلس میں پاکستان کے طول و عرض کے علماء فقہا اور اسی طرح تجارت کے ماہرین مالیات کے ماہرین کاروبار کے ماہرین وہ سب اس میں شریک ہوئے. اور اس کانفرنس کا جو ایجنڈا تھا وہ یہی تھا کہ پاکستان سے سود کو کیسے ختم کیا جائے. اور یقیناً یہ ایک بہت بڑی بات ہے. اور سود ایک ایسی بیماری ہے, ایک ایسی خطرناک زہر ہے کہ جس معاشرے میں یہ رائج ہو جائے, جن مارکیٹوں میں سود شروع ہو جائے, تو وہاں پہ مالدار آدمی کا مال دگنا چگنا ہوتا چلا جاتا ہے اور غریب آدمی وہ قرضوں کے بوجھ تلے دبتا ہی چلا جاتا ہے. سب سے پہلے قرآن کریم کی ایک آیت ہے, اس پہ غور کرنا چاہیے. احل اللہ البیع وحرم الربا. اللہ وحدہ لا شریک نے ہمارے آپ کی شریعت مطہرہ میں خرید و فروخت کو جائز قرار دیا ہے اور سود کو اللہ وحدہ لا شریک نے حرام قرار دیا ہے. اس کی کیا وجہ ہے؟ علماء کرام فرماتے ہیں کہ اصل بات یہ ہے کہ خرید و فروخت میں انصاف ہے, تجارت میں بھی انصاف ہے, مضاربت میں بھی انصاف ہے, اور اسی طرح تمام جائز خرید و فروخت کی صورتیں اس میں انصاف کے تقاضوں کو مد نظر رکھا گیا ہے. اور یہ بات ہر مسلمان جانتا ہے کہ اللہ وحدہ لا شریک نے انسان کو بڑا مکرم بنایا ہے, انسان کو بڑے شرف سے نوازا ہے اور انسان کے حقوق کا خیال رکھا گیا ہے, یہاں تک کہ لین دین میں, خرید و فروخت میں, بازار میں, دکان میں بھی اس کا حق نہیں مارا جائے گا. ہماری شریعت نے اس قانون کا اہتمام کیا ہے. جبکہ سود میں انصاف کے تقاضوں کو بالائے طاق رکھتے ہوئے اور کسی کی مجبوری, کسی کی پریشانی, کسی کی غلطی, کسی کی تکلیف, قطع نظر اس سے سودخور کو ان چیزوں سے کوئی سروکار نہیں ہوتا. کوئی مرے یا جیے سودخور کو اس کا سود چاہیے. آپ کا کاروبار چلے یا آپ کا کاروبار ختم ہو جائے سودخور کو اپنا سود چاہیے چاہیے. خاندان میں مشکلات آ جائیں, مشکل وقت آ جائے, حوادث آ جائیں یا آپ کے ہاں خوشحالی ہو, سودخور کو اس کا سود چاہیے ہی چاہیے, اور نہیں دیں گے تو وہ بڑھتا چلا جاتا ہے. اور قرآن کریم نے اسی کو غلط قرار دیتے ہوئے مسلمانوں کو کہا, اے ایمان والو, یا ایھا الذین آمنوا لا تأکلوا الربا اضعافا مضاعفا. ایمان والو, سود چھوڑ دو, بڑھتا چڑھتا جو ڈبل ہوتا ہے, جو آگے بڑھتا ہے. تو بہرحال یہ مسئلہ بالکل واضح ہے کہ آخر کیا وجہ ہے کہ اسلام میں سود کو بہت بڑا گناہ قرار دیا اور اہل اسلام کو ایک مقام پہ نہیں بلکہ کئی جگہوں پہ, فَإِن لَّمْ تَفْعَلُوا فَأَذَّنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ. کسی بھی گناہ میں اللہ سے جنگ کا حکم نہیں ہے سوائے اس گناہ کے. اور قرآن کریم نے کہا, اگر سود کے لیے تیار ہو اور سود نہیں چھوڑنا تو پھر دوسری طرف اللہ اور اس کے رسول کے دشمن بن جاؤ, اور اللہ اور رسول کے خلاف میدان جنگ میں تمہیں نکلنا ہوگا, اور اللہ اور رسول تمہارے ساتھ جنگ کا اعلان فرماتے ہیں. اسی طرح جناب رسول اللہ صلی اللہ علیہ وسلم نے جب اعلان فرمایا کہ آج کے بعد مسلمان معاشرے میں سود کی لین دین ختم کی جاتی ہے اور آج کے بعد کوئی مسلمان کسی سے سود نہیں لے گا, اور سب سے پہلے جو سودی قرضے معاف کیے جاتے ہیں وہ حضرت عباس ابن عبد المطلب رضی اللہ عنہ کے قرضے, وہ ختم کیے جاتے ہیں. کوئی حق, کوئی سود, کوئی انٹرسٹ ان سے نہیں, وہ نہ کسی سے مانگیں گے نہ کوئی ان کو دے گا. ایک طرف یہ تاریخ ہے, یہ ہمارے تعلیمات ہیں, یہ ہماری کتاب ہے, یہ ہمارا دین ہے, یہ ہماری شریعت مطہرہ بالکل سامنے موجود ہے, اور اس کے باوجود ہمارا نظام معیشت, ہمارا نظام اقتصادیات, ہمارا بینکنگ سسٹم, ہمارا اکانومک سسٹم, ایک ایک چیز اس کی ساری آپ پتہ کروا لیں, آپ تحقیق کر لیں, پتہ چل جائے گا آپ کو کہ ہر چیز کی بنیاد سود کے اوپر. اور تو اور یہ جو نام نہاد اسلامی بینک نکلے ہیں, عجیب بات ہے کہ ادھر کھلے تو وہ غیر اسلامی ہوتا ہے, اسی بینک کی ایک اور ونڈو کھل جاتی ہے, کہتے ہیں جی یہ اسلامی ونڈو ہے, یہ اسلامی بینک ہو گیا ہے, اور اس میں اسلام صرف نام کی حد تک ضرور ہے, اس سے آگے بظاہر معلوم نہیں ہوتا کہ کوئی ایسی چیز اس میں اسلامی ہے. اور یہ ایک بہت بڑا موضوع ہے. ہمارے والد محترم حضرت مولانا مفتی محمد ذر علی خان صاحب رحمۃ اللہ علیہ کسی تعارف کے محتاج نہیں, اللہ تعالی نے ان کو جن علوم میں کمال عطا فرمایا تھا, उसमें से एक हजरत ने ये भी एजेंडा अपनी जिंदगी में शामिल किया था कि मुसलमानों को सूद से दूर रखना है, मुसलमानों को धोखेबाजों से दूर रखना है और मुसलमानों को ऐसी वजाहत के साथ मसाइल बताने हैं कि उसके बाद कोई शक शुबा बाकी न रहे। हदीस शरीफ में आता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल हलाल बय्यिनुन वल हराम बय्यिनुन। हलाल वाज़े है, जाहिर है, और अल्लाह ने जिन चीजों को हराम करार दिया है वो भी बिल्कुल सामने और वाज़े हैं। वबैनहुमा मुश्तबहात, और हलाल और हराम के दरमियान में कुछ चीजें हैं जो मुश्तबहात हैं। मुश्तबहात का क्या मतलब है? इसका मतलब भी जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमा दिया है और फरमाया कि अल्लाह की चरागाहें, अल्लाह के हुदूद, अल्लाह की बनाई हुई हदें। अब चरागाहों का क्या मकसद है? मकसद यह है कि जिस कौम में पैगंबर आते हैं, जिन लोगों में पैगंबर आते हैं तो उनकी जबान में बात करते हैं। वमा अरसलना मिन रसूल वला नबी, फरमाया अल्लाह ताला फरमाते हैं कि हमने जो भी पैगंबर भेजा, जो भी रसूल भेजा, वो अपनी कौम के साथ बड़ी वजाहत के साथ कलाम करते थे। इल्ला बिलिसान कौमिही लियुबय्यिन लहुम, अल्लाह ने फरमाया और उनका काम बयान करना होता था। तो मक्का वाले उनकी सुबह से शाम तक जिंदगी का दारो मदार जानवरों पे था। ऊंट आ गए, ऊंट चले गए, घोड़े आ गए, घोड़े चले गए, बकरियां आ गईं, बकरियां चली गईं। तो ऐसी कौम को जब आप मसला समझाएंगे तो वो मसला भी आपको उन्हीं की जबान में समझाना होगा। इसलिए पैगंबर ने अल्लाह की चरागाहें कहा है, यानी बड़े बड़ी चरागाहें हैं, बड़े बड़े मैदान हैं, लेकिन आप पे पाबंदी है कि आपने उस मैदान में कदम नहीं रखना है। تلك حدود الله فلا تعتدوها ومن يتعد حدود الله فقد ظلم نفسه। अल्लाह ताला कुरान में फरमाते हैं ये हमारी कायम करदा हदें हैं, इनसे आगे न बढ़ना, और जो इनसे आगे बढ़ेगा, इनकी वायलेशन करेगा, वो हकीकत में अपने साथ ही ज्यादती करेगा। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह की चरागाहों के बिल्कुल आस पास में जो घूमता फिरता रहेगा, काफी है, करीब है कि वो अंदर दाखिल हो जाएगा जहां जाने से मना किया गया था। और जो शख्स मुश्तबहात से बचे, ऐसी चीजों से बचे जिसके बारे में हलाल या हराम होने का हुक्म वाज़े नहीं है, तो वो उन चरागाहों से दूर दूर रहेगा, और गलती भी हो जाए तो खुदा ना खास्ता अल्लाह की ममनुआ चरागाहों में वो दाखिल नहीं होगा। कैसी जबरदस्त और बेहतरीन तरीके और कलिमात से मुसलमानों को ये मसला समझा दिया गया है। अब मसला आपके अपने हाथ में, आप चाहें तो आप बॉर्डर के करीब करीब रहें, लेकिन याद रखिएगा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो करीब करीब रहेगा बॉर्डर के, करीब है कि वो बॉर्डर क्रॉस कर जाएगा, आगे चला जाएगा और उसको पता चलने तक नुकसान हो चुका होगा। और यही वजह है, इन्ना अकरमकुम इंदल्लाह अतकाकुम, अल्लाह ताला कुरान में फरमाते हैं मुसलमानों تم میں سب سے زیادہ ریسپیکٹیبل، سب سے زیادہ قابل عزت و احترام وہ ہے جو اللہ کے احکام کا پابند ہو. اس کے باوجود دوسری طرف سود کے انبار ہیں، جو قرضے ملتے ہیں وہ بھی سود پہ مل رہے ہیں، جو بینک قرضہ دے گا آپ کو وہ بھی سود پہ ہوگا. اور اس دن یہ بات سن کے بھی نہایت افسوس ہوا کہ ہمارے مسلمان نام نہاد بھائی جو ہیں وہ بھی جو پاکستان کو قرضہ دیتے ہیں وہ بھی سود پہ دیتے ہیں، اور ان کو بھی واپس کچھ نہ کچھ زیادہ چاہیے ہوتا ہے، ورنہ تو کہتے ہیں دنیا میں رہنے کا فائدہ کیا ہوا. قلب میں سوز نہیں، روح میں احساس نہیں، کچھ بھی پیغام محمد کا تمہیں پاس نہیں. اگرچہ بت ہیں جماعت کے آستینوں میں، مجھے ہے حکم ازاں لا الہ الا اللہ. ہمیں اپنے علماء، اپنے اسلاف، اپنے بڑوں کی نیت پہ شک نہیں ہے، وہ سب بہترین لوگ ہیں اور وہ سب اللہ سے ڈرنے والے لوگ ہیں، اور وہ سب کے سب مسلمانوں کے لیے بہتری چاہتے ہیں، خیر چاہتے ہیں، عافیت چاہتے ہیں. اور سود جیسے بدترین گناہوں سے مسلمانوں کو چھٹکارا دلوانا چاہتے ہیں، لیکن صورتحال کا واضح ہونا ضروری ہے. کیا جواب ملا ان بینکوں کی طرف سے جن بینکوں کو علماء کرام نے غیر اسلامی قرار دیا ہے؟ کوئی جواب نہیں ملا. جو جوابات دیے گئے وہ تسلی بخش نہیں ہیں، ان پہ اعتراضات کچھ اور کیے گئے اور جواب انہوں نے کچھ اور دیے. فارسی میں کہتے ہیں منچی گویا مو تمبور منچی میں گوئی. ہمارے جامعہ عربی احسن العلوم، جامعہ العلوم الاسلامیہ بنوری ٹاؤن، گرو مندر والا مدرسہ جو کہلاتا ہے، اسی طرح جامعہ فاروقیہ، حضرت مولانا سلیم اللہ خان صاحب بہت بڑے آدمی تھے، 50 سال انہوں نے بخاری پڑھائی تھی. 50 سال عمر لوگوں کی ہوتی ہے، انہوں نے 50 سال بخاری پڑھائی تھی. اسی طرح لاہور کے علماء، پنڈی کے علماء، پشاور کے علماء، 400 علماء جمع ہوئے تھے، اور انہوں نے ایک فتوے پہ دستخط کیا کہ جب تک کہ یہ نام نہاد اسلامی بینکاری اور اسلامی بینک فلاں فلاں مسائل کا جواب نہیں دیں گے اور فلاں فلاں اعتراضات کا تسلی بخش جواب نہیں ملے گا، ہم ان کو اسلامی قرار نہیں دیتے. حضرت والی صاحب رحمت اللہ علیہ ایک یہاں اس مقام پہ ایک مثال دیتے تھے، ہمارے نمازی حضرات اچھی طرح جانتے ہیں. فرماتے تھے کہ اپنے محلے کی گٹر لائن سے آپ ایک پائپ لے لیں اور گھر پہ لا کے خوبصورت نلکا اس میں لگا دیں اور اس پہ بڑا بڑا لکھ دیں آب زمزم، تو اس کے کہنے سے وہ گٹر کا پانی کبھی بھی آب زمزم نہیں بنے گا. آپ کہتے رہے نا، آپ کے کہنے سے تو حقیقت نہیں بدلتی. تو بہرحال کون سنتا ہے کہانی میری، اور پھر وہ بھی زبانی میری. حقیقت یہ ہے کہ مسلمانوں کو احتیاط کرنی ہوگی. اور ذرا غور کیجئے، یہ مشکل حالات جو اس وقت پیدا ہوئے کہ ہر دن آپ کو بتایا جاتا ہے کہ شاید کہ آج پاکستان کی معیشت کا آخری دن ہے، یہ حالات، یہ جب اسلام کے ساتھ مذاق نہیں کیا گیا تھا بینکنگ کے نام پہ، تو یہ حالات ہم نے نہیں دیکھے تھے. اور جب تک یہ کام نہیں کیا گیا، ہم نے پاکستان میں طوفان اور سیلاب اور زلازل نہیں دیکھے، اور ریکارڈ موجود ہے، ہسٹری موجود ہے، آپ اٹھا کے دیکھ لیں. جب تک یہ سلسلے قائم نہیں ہوئے، ہم نے پاکستان میں تحت سالی، مشکلات، آفات، پریشانیاں، اس قدر غربت کے غریب ماں باپ اپنے بچوں کو لاہور کی نہر میں گرا دیں، ایسے حالات نہیں دیکھے تھے. पता चला कि कहीं ऐसी खता हो रही है, कहीं ऐसी तकलीफ हो रही है, कहीं पे ऐसी गलती हो रही है कि उसकी वजह से हमारा पूरा का पूरा सिस्टम वो कोलैप्स कर रहा है, खत्म हो रहा है। और वाज़ह तौर पे अल्लाह वहदहू ला शरीक के अहकाम की खिलाफ वर्जी हो रही है। एक हदीस शरीफ सुन लीजिए, और मैंने वो हदीस जब मुताले में आई और देखी तो कुछ देर के लिए मैं परेशान हो गया, गोया कि ये हदीस आज हमारे और आपके हालात के ऊपर ही कायम की गई। क्या हदीस है? हजरत अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला अन्हु फरमाते हैं कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक दफा तशरीफ लाए और आपने मुहाजिरीन और अंसार से खिताब किया, तकरीर फरमाई आपने, और आपने फरमाया कि मुसलमानों पांच चीजें ऐसी हैं कि मैं तुम्हारे लिए अल्लाह की पनाह मांगता हूं कि उन पांच चीजों में से कोई एक भी तुम्हारे अंदर आ जाए। और नंबर एक कि तुम्हारे अंदर बेहयाई, फिस्क व फुजूर, बेमुरवती, बेपर्दगी हरगिज ना आए। ये हदीस के अल्फाज हैं, कलिमात हैं कि अल्लाह ना करे कि मुसलमानों के अंदर बेहयाई और बेपर्दगी आ जाए। अगर ऐसा हो गया तो फिर क्या होगा? हदीस शरीफ में आता है तुम पे ऐसे वबाई अमराज आ जाएंगे कि उन वबाई अमराज का नाम तुम्हारे बाप दादा ने सुना भी नहीं होगा। अब बताइए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सदाकत और आपकी नबूवत पे कुर्बान जाऊं कि आपने क्या हकीमाना कलिमात कहे और कैसे भरपूर कलिमात हैं, और दोनों चीजें, दोनों ऑप्शन आपके सामने है, इधर जाना है या उधर जाना है, चीज आपके हाथ में। पहली चीज आपने फरमाया कि बेहयाई हरगिज आम न करना, इसलिए कि अगर बेहयाई आम कर दी गई तो ऐसी वबा, ऐसा ताऊन, ऐसी बीमारियां आ जाएंगी कि उन बीमारियों का पहले वालों ने सुना भी नहीं होगा। हमारे और आपके जो मईशत के तबाही का सबब बना, क्या वो वबाई अमराज नहीं थे? यकीनन वही थे। हमारे और आपके बच्चों की तालीम की तबाही का सबब, हमारे कारोबारों की तबाही का सबब, और न जाने लाखों अफराद की बेरोजगारी का सबब वो कोरोना, कोविड-19 की वबा बनी। और ये भी नहीं कह सकते कि जी हम पे जुल्म हो रहा है, हम बड़े बेकसूर हैं। जरा मुआशरे को देखिए, अपने गरेबान में झांकिए और अपने दरमियान में, आस पास में एक नजर दौड़ाइए। हमारे कॉलेजों में माहौल क्या है? हमारे यूनिवर्सिटियों में तालीम के नाम पे क्या तूफान है, बदतमीजी बरपा है? हमारे ऑफिसेज में, हमारे कारोबारों में असल काम वो कहीं रह गया है, और मर्द और जन का इख्तलात और फैशन और खूबसूरत होना और एक दूसरे को मुतासिर करना, आगे बढ़ना, सारा जोर इसमें लगा हुआ है। और फिर कहते हैं कि जी हमारे मामलात सही नहीं हो रहे, मुश्किलात आसान नहीं हो रही। आपने कौन सा कदम उठाया? सूद आप ले रहे हैं, कर्जे आपके सारे सूदी हैं, फैक्ट्री आपकी सूदी कर्जे पे कायम है, घर आपने बैंक से लिया हुआ है, गाड़ी आपने बैंक से ली हुई है। बेहयाई का बाजार गर्म है, और फिर भी कहा जाए कि जी तरक्की नहीं हो रही तो शुक्र करें कि पत्थर नहीं बरसे। दूसरी चीज हदीस शरीफ में जिसके बारे में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं अल्लाह से दुआ करता हूं कि अल्लाह ताला इससे हर एक को बचाए, فرمایا زکات وقت پہ دینی ہے. زکات کیا ہے؟ زکات اللہ کا حق ہے. حقیقت میں تو ہم سب کے سب اللہ کے ہیں. انا للہ و انا الیہ راجعون, اس کا مطلب کیا ہے؟ ہم اللہ ہی کے تھے, ہم اللہ ہی کے ہیں, اور ہم نے لوٹ کے اللہ وحدہ لا شریک کے پاس جانا ہے. تو جو بندہ خود اللہ کا ہو وہ چیزوں کا مالک بنا پھرتا ہے. یا ایھا الناس انتم الفقراء الی اللہ واللہ هو الغنی الحمید. لوگوں, تم سب کے سب اللہ کے سامنے فقیر ہو. سیکنڈ نہیں لگتا چیزیں ختم ہونے میں, منٹ نہیں لگتا حالات کے بدلنے میں, تقدیر بدلنے میں. آپ کو جو دیا اللہ نے دیا, آپ کے اوپر جو کرم ہوئے وہ اللہ کی عطا ہے, اور بندے کو شکر گزار رہنا چاہیے. شکر ہوگا تو نعمت بڑھے گی, شکر نہیں ہوگا, ناشکری ہوگی, کفر ہوگا تو نعمت ختم ہو جائے گی. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا زکات دینی ہوگی, اور آپ نے فرمایا اگر مسلمان زکات دینا چھوڑ دیں تو بارش ہونا ختم ہو جائے گی. کیسی عجیب بات. آج آپ سن رہے ہیں جگہ جگہ خبریں آتی ہیں, جی گلوبل وارمنگ ہو رہی ہے, دنیا کا درجہ حرارت بڑھ رہا ہے, اس کی وجہ سے سیلاب بھی آ رہے ہیں, طوفان بھی آ رہے ہیں, شدید گرمی بھی پڑ رہی ہے, شدید سردی بھی پڑ رہی ہے. خلاصہ کلام وہی ہے جو حدیث میں کہا گیا, بارش کا مقصد اولم ير الذين كفروا ان السماوات والارض كانتا رتقا ففتقناهما. سورہ انبیاء میں اللہ فرماتے ہیں ذرا غور سے دیکھو, تمہیں معلوم نہیں ہے یہ آسمان و زمین آپس میں ملے ہوئے تھے, جڑے ہوئے تھے. ففتقناهما, ہم نے ان کو جدا کیا ہے. یہ جدائی کیا ہے؟ عبداللہ ابن عباس رضی اللہ تعالی عنہ سے پوچھا گیا, حضرت نے جواب دیا انبتت الارض وانقطرت السماء, زمین نے اگانا شروع کیا اور آسمان نے برسانا شروع کیا. یہ ہے آسمان و زمین کی جدائی. اس کا ایک اور آسان مطلب بھی یاد رکھیے گا. آج کل ہمارے سائنس سے جو متاثر لوگ ہیں وہ بار بار کہتے ہیں جی بگ بینگ تھیوری, بگ بینگ ہو گیا, بڑا دھماکہ ہو گیا, یہ ہو گیا, وہ ہو گیا. ایک طرح سے دیکھا جائے تو قرآن میں موجود ہے, ان السماوات والارض کانتا رتقا ففتقناهما. یہ سب ملا ہوا تھا, ہم نے ان کو جدا کیا ہے, اور یہی انگریز کہہ رہا ہے کہ بگ بینگ تھیوری یہی چیز ہے. ایک دھماکہ ہو گیا اور کائنات پھیلنے لگی. سوال یہ ہے وہ دھماکہ ہوا کیوں تھا, اس کا جواب دیجئے. کس نے کیا تھا, بارود کس نے رکھا تھا, ساری سیٹنگ کس نے بنائی تھی, اس کا کوئی جواب نہیں ہے ان کے پاس. اللہ وحدہ لا شریک کے وجود کا جو منکر ہوگا وہ ایسے ہی خوار و ذلیل ہوگا اور جواب نہیں ہوگا اس کے. تو میرے محترم بھائیوں, یقیناً مسلمان اپنی زکات صدقات میں کوتاہی کرتے ہیں, غفلت کرتے ہیں, کہیں نہ کہیں وہ مشکلات آتی ہیں, وہ تکالیف آتی ہیں کہ صاف نظر آتا ہے کہ مسلمان وہ حقوق اللہ اپنی مال میں سے پورے پورے ادا نہیں کر رہے. اور ایک رپورٹ آئی ہے, اس میں یہ کہا گیا ہے کہ پورے عالم کے مسلمان اگر دیانتداری سے اور امانتداری سے ٹھیک ٹھیک زکات دے دیں تو پورے عالم اسلام میں کوئی شخص غریب نہیں رہے گا, اور غربت کی لکیر سے نیچے نہیں رہے گا. اور جناب رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بات بھی فرما دی ہے, قیامت کے قریب ایک آدمی صبح اپنے گھر سے نکلے گا, سونے کی اینٹ اس کے ہاتھ میں ہوگی, اور وہ اعلان کرے گا ہے کوئی اللہ کا بندہ جو آ جائے اور مجھ سے زکات لے لے, لوگ نہیں آئیں گے. बोलेंगे कल आते तो हम ले लेते, आज हमें ज़कात मिल गई, पैसे मिल गए, बस अब हमें जरूरत नहीं है। और ये हदीस सच्ची होनी है, इसलिए एक तरफ माल की बहुतात है, आप हजरात अपनी आंखों से देख रहे हैं। पहले जिस तरह की मुश्किलात थी, पहले जिस तरह की लोगों में कमी थी खुराक की, आफात की, खाने पीने की, अब वो नहीं है, लेकिन मुश्किलात की सूरतें बदल रही हैं। तीसरी चीज, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह न करे कि कोई कौम उस चीज में मुब्तला हो जाए, आपने फरमाया अहद व पैमान का खत्म करना, यह ना करना। कैसा जबरदस्त दीन है और क्या जबरदस्त तालीमात दी जा रही हैं। नंबर एक, बेहयाई न करना वरना बीमारियां आ जाएंगी। नंबर दो, ज़कात वक्त वक्त पे दो, नहीं दोगे तो ग्लोबल वार्मिंग के शिकार हो जाओगे, बारिशें खत्म हो जाएंगी। और नंबर तीन फरमाया, अल्लाह और रसूल का आहद और इंसानों का आहद हरगिज ना तोड़ना। अल्लाह का आहद क्या है? وَإِذَا أَخَذَ اللَّهُ مِيثَاقَ النَّبِيِّينَ لَمَا آتَيْتُكُم مِّن كِتَابٍ وَحِكْمَةٍ ثُمَّ جَاءَكُم رَّسُولٌ مُّصَدِّقٌ لِّمَا مَعَكُمْ لَتُؤْمِنُنَّ بِهِ وَلَتَنصُرُنَّهُ قَالَ أَقْرَرْتُمْ وَأَخَذْتُمْ عَلَى ذَٰلِكُمْ إِصْرِي۔ یہ پوری طویل آیت ہے، علماء طلباء جانتے ہیں، عالم ارواح میں اللہ نے تمام انسانوں کو جمع کیا، جتنے دنیا سے گزر چکے وہ بھی موجود تھے اور قیامت تک جو آنے والے ہیں وہ بھی موجود تھے، اور ان سے کہا غور سے سنو، میں خدا ہوں، میری خدائی ہے، میں ایک ہوں، میں یکتا ہوں، میرے علاوہ کوئی اور خدا نہیں، اور میں انبیاء بھیجوں گا، میں رسول بھیجوں گا، اور آخر میں نبی آخر الزمان کو بھیجا جائے گا، بتاؤ ان کی بات مانو گے یا نہیں مانو گے؟ قالوا اقررنا، سب نے بیک آواز ہو کے کہا، ہم اقرار کرتے ہیں کہ اللہ آپ کے ہم بندے ہیں، آپ ہی ہمارے خدا ہیں اور آپ ہی ہمارے معبود ہیں، آپ ہی ہمارے مشکل کشا ہیں، آپ ہی ہمارے حاجت روا ہیں، اور آپ کے سوا کوئی اور کچھ نہیں کر سکتا۔ تو حدیث شریف میں فرمایا عہد و پیمان کو نہ توڑنا ورنہ ایسا دشمن تم پہ مسلط ہو جائے گا جو تم پہ رحم نہیں کرے گا۔ اور دیکھیے کہ آج اگر ہم اپنے اعمال پہ ایک محاسبے کی نظر ڈالیں، کون سا عہد ہم نے پورا کیا، کون سے وعدے ہم نے پورے کیے، اور دین کے ساتھ بھی ہم نے کتنے زیادہ فراڈ کیے ہیں۔ میرا مقصد آپ حضرات کو حقیقت حال سمجھانا ہے، اور فکر یقیناً ہے کہ یہ مشکلات، یہ مشکل دور، یہ تنگی کب تک مسلمان اس کو سروائیو کریں گے، اس لیے ضروری ہے کہ آپ حضرات آج ہی سے اللہ تعالی کی طرف متوجہ ہو جائیں، استغفار کریں، صدقے دیں، زکوٰۃ کی جس میں کمی ہو زکوٰۃ پوری کریں، جہاں پہ حیا و پردہ میں کمی ہو رہی ہو ان کے سامنے بول تو سکتے ہیں، اللہ نے اتنی پیاری زبان دی ہے اور آپ کی عزت ہے معاشرے میں، تو حق بات سامنے رکھیں، اثر ہونا نہ ہونا وہ اللہ کی مرضی ہے۔ چوتھے نمبر پہ فرمایا سچ بولنا ہے، اور کلام ایسا ہو کہ اس میں ناپ تول میں کمی نہ ہو، کسی کے ساتھ دھوکہ دہی نہ ہو، کسی کو آپ کسی وجہ سے دھوکے کا شکار نہ کریں، اور فرمایا اگر یہ کام شروع کر دیے تو قحط سالی کے شکار ہو جاؤ گے۔ چار چیزیں ہو گئی، نمبر ایک حضرت نے فرمایا بے حیائی نہیں ہوگی ورنہ بیماریاں آئیں گی، نمبر دو حضرت نے فرمایا کہ مسلمانوں کو چاہیے زکوٰۃ دیں، زکوٰۃ نہ دینے کی وجہ سے بارشیں، اللہ کی رحمتیں رک جائیں گی، نمبر تین عہد و پیمان کی پابندی ورنہ دشمن تم پہ حاوی ہو جائے گا، اور نمبر چار کہ आदमी ऑनेस्ट हो, सच्चा हो और किसी किस्म की धोखाधही न करे, अगर करोगे तो कहां चाली का शिकार होगे। और पांचवें नंबर पे जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐसे हुक्मरानों से दूर रहो, ऐसे बादशाहों से, ऐसे बड़ों से दूर रहो जिन पे अल्लाह और रसूल के अहकाम का असर ना होता हो। और फरमाया, अगर ऐसे हुक्मरान तुम्हारे हुए कि जो अल्लाह और रसूल की बात को सुनते तो हैं लेकिन बस सुनते हैं, क्या हुआ जी, कुछ भी नहीं हुआ। फरमाया, अगर ऐसे लोग तुम्हारे बादशाह और तुम्हारे हुक्मरान बन गए तो अनकरीब वो तुम पे जुल्म और सितम करेंगे और तुम उनके जुल्म का शिकार हो जाओगे। और वो नहीं बल्कि अगयार, दूसरे दूर दूर से लोग आएंगे, अमेरिका से लोग आएंगे और यूरोप से लोग आएंगे और वो आपके किस्मत के फैसले करेंगे कि आपको कर्जा मिलना है या नहीं मिलना है। तो बहरहाल मेरे मोहतरम बुजुर्गों और भाइयों, ये एक बहुत बड़ा लम्हा फिक्रिया है कि अल्हम्दुलिल्लाह हमारी मसाजिद आबाद हैं, हमारे मदारिस दीनिया आबाद हैं, हमारे मकातिब कुरानी आबाद हैं, हमारे स्कूलों में इस्लाम और इस्लाम के नाम पे तालीम मौजूद है। लेकिन अगर हम अपनी मईशत को गौर से देखें तो बिल्कुल आपको तजाद नजर आएगा, अल्लाह और रसूल के अहकाम की खिलाफ वर्जी खुलेआम होती हुई नजर आएगी। हालांकि कानून क्या है, हजरत उमर फारूक रदियल्लाहु ताला अन्हु ने ऐलान फरमाया था, ए मुसलमानों, मक्का मदीना के बाजारों में मंडियों में तिजारत करने के लिए सर्टिफाइड होना जरूरी है, सनद का होना जरूरी है कि फला साहब दीनी मसाइल को जानते हैं और फला साहब इन इन मसाइल के बारे में जरूरी मालूमात रखते हैं, उसके बाद उनको इजाजत दी जाती थी वहां पे लेन देन की, खरीदो फरोख्त के कारोबार की। और हमारे यहां मुश्किलात को इतना बढ़ा दिया गया, कहते हैं कौआ चला हंस की चाल, अपनी चाल भी भूल गया। वो हमने, अब वो जो हिंदुस्तान पे अंग्रेज ने हुकूमत की थी उससे मुतासिर होके कुछ उल्टे पुल्टे कानून तो बनाए, लेकिन वो कानून उन पे तो अमल कर लो, उन पे भी अमल नहीं हो रहा, बिल्कुल नहीं हो रहा है। और उसके बावजूद अल्लाह तबारक व तआला आसानियां फरमाए। मेरे मोहतरम भाइयों, हकीकत यह है कि ये सारे स्टेप, ये सारे अमल आपको करने हैं। हुक्मरान का हालात आपके सामने हैं, उनके मजे चर्चे चलते हैं, सुबह होती है शाम होती है और वो कहते हैं सब अच्छा है जी, कोई ऐसी बात नहीं है। लेकिन हम अल्लाह के फजल से उलमा तुलबा, हम आवाम में रहते हैं और हम बहुत करीब से लोगों को देख रहे हैं, और इसलिए हमारा जो टूटा फूटा मशवरा है ये आपकी खिदमत में हाजिर है कि इन चीजों पर गौर कर लिया जाए, दुआएं की जाए, इस्तग़फार किया जाए, सदका किया जाए, ज़कात दी जाए, बेहयाई रोकी जाए, नाप तोल में कमी को खत्म कर दिया जाए और अल्लाह और रसूल से डरने वाले हुक्मरान ले आए। अल्लाह ताला आपके और हमारे सब की तकदीर बदल देंगे और ये मुश्किलात आसानी में बदल जाएंगी। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाहिर्रहमानिर्रहीम। जैसा कि आप हजरात जानते हैं, जब से मौसम सर्द हुआ है तो हमारे तलबा किराम खास तौर पे जो शाखों में हैं, नूरियाबाद में और हॉक्स बे रोड माड़ीपुर में, गुलशन-ए-मेमार अहसनाबाद में, और इसी तरह जामिया मस्जिद उस्मान क्वेटा टाउन में इन सारे तलबा के लिए लिहाफ रजाई कंबल गरम कपड़े जामिया ही की तरफ से अल्हम्दुलिल्लाह हर साल इंतजाम होता है और इस साल भी तकरीबन आधा काम हो चुका है और कुछ बाकी है। दुआ भी फरमाए अल्लाह ताला आसान करे और अल्लाह ताला ने जिनको तौफीक दी हो वो जरूर उसमें हिस्सा लें सदका खैरात में ताकि अल्लाह ताला आसानियां कर दें। पूछा है कि क्या ये बात दुरुस्त है कि जब मुर्दा दफनाया जाए तो उसके बाद कब्र के पास इतनी देर बैठना चाहिए कि जितनी देर में ऊंट नहर हो जाए। असल में बात यह है कि मकसद ऊंट का नहर करना नहीं है, पहले तो ये बात वाजे हो जाए कि ये कहां है। फरमाया सही मुस्लिम शरीफ में सहाबी ने अपने वरसा को वसीयत की कि जब मुझे दफना दो तो फौरन भागते हुए मत चले जाना, थोड़ी देर रुको वहां पे बैठो, इतनी देर रुको कि जितनी देर में ऊंट नहर हो जाता है। मकसद क्या है? मकसद यह है कि जो तदफीन हुई है उसके सवाल जवाब होंगे, उसका मुनकर नकीर से आमना सामना होगा और बाकायदा जब उसके अहबाब रिश्तेदार उसके करीब में होते हैं तो उसको हौसला रहता है, अकेले इंसान बहुत घबरा जाता है, इसलिए बाकायदा कहा गया है कि कुछ देर वहां पे बैठा जाए। और क्या किया जाए? कब्र पे तिलावत की जाए सरहाने और पैरों की तरफ सूरह बकरा का अव्वल और आखिर, उसके बाद अपने साथ किसी नेक आदमी को किसी आलिम को ले जाएं, वो वही कब्र पे मुसलमानों को नसीहत करे कि मुसलमानों ये देखिए हमारा एक साथी चला गया, इसके बाद सबको जाना है, तैयारी करो। उसके बाद दुआ की जाए और ये इतना वक्त हो जाता है जितने वक्त में एक ऊंट नहर हो जाता है। तो ये मुहावरा है, कोई मकसद नहीं है, मुहावरे के लिहाज से इसको माना जाएगा। पूछा है कि तदफीन के बाद कब्र के पास आजान देना कैसा है? ये बिदतियों का तरीका है और बाकायदा शरीयत मुतहरा में इसके ऊपर अमल नहीं रहा है, जो करता है गलत करता है। मेरी शादी हुए अरसा हो गया है लेकिन औलाद नहीं, क्या अमल किया जाए? सबसे पहले तो ये अकीदा अपना दुरुस्त कीजिए कि औलाद सिर्फ अल्लाह देता है और लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध यखलुकु मा यशा यहबु लिमन यशा व इनाथा व यहबु लिमन यशा ज़ुकूर औ युज़व्विजुहुम ज़ुक्रानन व इनाथा व यजअलु मन यशा अकीमा। कैसी जबरदस्त आयत है, अल्लाह ही का सब कुछ है और अल्लाह ही जिसे चाहते हैं लड़का देते हैं, जिसे चाहते हैं लड़की देते हैं और जिसे चाहते हैं कुछ भी नहीं देते। तो अल्लाह से मांगे और हर फर्ज नमाज के बाद वो जो हजरत ज़करिया अलैहिस्सलाम की दुआ है सूरह आले इमरान में, क्या दुआ है? रब्बे हबली मिन लदुनका ज़ुर्रियतन तय्यिबा इन्नका समीउद दुआ। तीन दफा ये आयत हर फर्ज नमाज के बाद पढ़े, अल्लाह से मांगे। और इसी तरह सुबह शाम 10 बार या अजीजो या जमीलो, अजीजन जमीलन मुल्कन कबीरा, रब ला तजरनी फरदा व अंत खैरुल वारिसीन। ये भी बहुत जबरदस्त और मुजर्रब वजीफा है औलाद के लिए। और इस्तिग़फ़ार के ऊपर तवज्जो रखें, फकुल तस्तग़फिरु रब्बकुम इन्नहु काना गफ्फारा। हजरत नूह अलैहिस्सलाम ने अपनी कौम से कहा इस्तिग़फ़ार करो, अल्लाह ताला औलाद भी देंगे और अल्लाह ताला आपको माल भी दे देंगे। तो इस्तिग़फ़ार कीजिए और कितना कीजिए? बेहिसाब कीजिए, अल्लाह ताला ने जितनी आपको तौफीक दे हो पढ़ते जाए। पूछा है कि अगर किसी के पास 5 तोले सोना है और 3 तोले चांदी है और कुछ नकदी है तो ज़कात कैसे देंगे? कायदे के मुताबिक तो जो निसाब पूरा नहीं है वो पूरा नहीं है, और जो निसाब पूरा नहीं है पूरी उम्मत मुत्तफिक है कि उस पर ज़कात नहीं आती। लेकिन उलमाए किराम ने कहा है कि इन सारों को आपस में मिला लिया जाए और इनको मिला के किसी एक निसाब पे यानी सोने पे, या फुकरा मसाकीन का भला करना है और अल्लाह ने तौफीक दी है तो चांदी के लिहाज से ज़कात ज्यादा बनेगी, तो चांदी के लिहाज से आप इन सब को मिला लीजिए और इनका आप एक टोटल निकाल लें और उस टोटल की ज़कात आपने देनी होगी। इसे उलमा फर्ज एहतियाती कहते हैं। एक होता है फर्ज कतई और एक होता है फर्ज एहतियाती। तो फर्ज कतई तो बिल्कुल वाज़े है कि वो करना ही करना है, और जिसके अंदर कदर एहतमाल मौजूद हो پھر بھی کرنے کا کہیں تو علماء اسے فرض احتیاطی کہتے ہیں، تو آپ کی زکات فرض احتیاطی کے لحاظ سے ادا ہو جائے گی. کیا کوئی شادی شدہ عورت بغیر محرم کے عمرے کے لیے جا سکتی ہے؟ فتاوی شام میں علامہ شامی رحمت اللہ علیہ نے لکھا ہے ایک مسئلہ. وہ مسئلہ اس طرح ہے کہ ایک آدمی کے ساتھ عفیفات صالحات نیک خواتین عمرے پر جا رہی ہیں، ایک آدمی کے ساتھ عفیفات صالحات نیک خواتین عمرے پر جا رہی ہیں اور وہ آدمی قابل اعتماد و قابل اعتبار ہے، تو اس کے ساتھ ایک خاتون بغیر محرم کے ان خواتین کی معیت میں، یاد رکھیے گا ساتھ اس بڑے کا نہیں ہے، لڑکے کا نہیں ہے، ان خواتین کی معیت میں اس نیک آدمی کے ساتھ یہ لوگ عمرے پہ جا سکتے ہیں. تو فتویٰ یہی ہو گیا، خلاصہ کلام یہی ہوا کہ آخر کار عمرے پہ جانا اجازت ہے، لیکن بہت زیادہ احتیاط کی ضرورت ہے. لائق علی بھائی کی مغفرت اور درجات، اللہ تعالیٰ درجات بلند کرے. ستوت صاحبہ کی طبیعت بہت خراب ہے، اللہ تعالیٰ ان کو بھی صحت دے عافیت دے، یہ اگلے جمعے دیکھ لیں گے. حضرت والد صاحب رحمت اللہ علیہ کے حق میں بھی دعا کیجئے، اللہ تعالیٰ حضرت کے درجات بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقامات عطا فرمائے. اور ہماری جو ان کے ساتھ جدائی کے لمحات گزر رہے ہیں، اللہ تعالیٰ ان لمحات کو ہمارے لیے علم و عمل کی ترقیات سے مالا مال کرے اور حضرت کے نقش قدم پہ ہمیں چلائے. پاکستان کے چپے چپے ذرے ذرے کے اللہ تعالیٰ حفاظت کرے. مشکل حالات، تنگی اور معیشت کی خرابی، قحط سالی، اللہ تعالیٰ ان تمام بلاؤں سے ہمیں محفوظ کرے. اس کے بدلے میں اللہ تعالیٰ ہمیں امن عطا فرمائے، سکون دیں، خوشحالی دیں، عافیت دیں، برکت دیں. اور جامعہ عربیہ احسن العلوم اور اس کے تمام رفقاء، یہاں کے نمازی، اللہ تعالیٰ سب کی دعائیں قبول کرے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد.